यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। एकीकृत उच्च शिक्षा विधेयक चाँडै ल्याउने शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको भनाए। रामेछापको दोरम्बा सैलुङ गाउँपालिका तीनले खर्कमा पहिरोमा परि मृत्यु हुनेको संख्या आठ पुग्यो। जापानमा पहिरोमा परि चारजना बेपत्ता, बेपत्ताहरूको खोजी कार्य जारी। र इजरायली सेनाले गरेको आक्रमणमा परि गाजाको अल्फारा शरणार्थी शिविरमा एघार जनाको मृत्यु। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले भ्रष्टाचारका मुद्दामा हदम्याद राख्ने गरी कानून बनाउन नहुने, भ्रष्टाचारको निष्पक्ष छानबिन गर्नुपर्ने, नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रंकलाइनको बक्यौताबारे उठिरहेको समस्याका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बैठकमा नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले भ्रष्टाचारका मुद्दामा हदम्याद राख्ने गरी आएको भ्रष्टाचार निवारण सम्बन्धी विधेयक फिर्ता लिन सरकारसँग माग गर्नुभयो। नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड फिडर ट्रंकलाइनको 21.88 अर्ब बेरुजु देखाएको विषयमा खोजी निधि हुनु स्वाभाविक भएको बताउनुभयो। उहाँले सार्वजनिक लेखा समितिमा डेडिकेटेड फिडर ट्रंकलाइनको विषयमा समस्या समाधानका लागि छलफल भइरहेको विषयमा विद्युत प्राधिकरणको नेतृत्व, व्यवसायी र पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मिलेमतो रहेको आरोप लगाउनुभयो। सांसद भट्टराईले माओवादी द्वन्दमा भएका घटना हिंसा भन्दै विषय उठाएपछि नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले योगेश भट्टराईले गैर संसदीय भाषा प्रयोग गरेको भन्दै नियमापत्ति गर्नुभयो। सांसद सापकोटाले नियमापत्ति गरेको भए पनि सभामुख घिमिरेले पुनः सांसद भट्टराईलाई नै बोल्न समय दिएपछि नेकपा माओवादी केन्द्रका सांसदहरू उठेर विरोध गर्नुभयो। प्रमुख प्रतिपक्षीको विरोधपछि सभामुख घिमिरेले माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेललाई बोल्न समय दिनुभयो। सांसद पौडेलले शान्ति सम्झौतादेखि संविधानसम्म कुनै पनि प्रकारका आन्दोलनलाई हिंसात्मक आन्दोलन नभनेको भन्दै यस प्रकारका शब्द प्रयोग गरेर नेपालको शान्ति प्रक्रियालाई तलमाथि गर्ने नैतिक अधिकार नभएको भन्दै सांसद योगेश भट्टराईले बोलेको शब्द रेकर्डबाट हटाउन माग गर्नुभयो। बैठकमा सभामुख घिमिरेले संसदको मर्यादा ख्याल गर्न सांसदहरूलाई आग्रह गर्नुभयो। उहाँले हिंसा भन्ने शब्द कसरी प्रयोग भएको छलफल गर्न सकिने भन्दै सांसद भट्टराईलाई नै बोल्न समय दिएपछि माओवादी केन्द्रका सांसदहरू उठेर विरोध गरिरहनुभयो। त्यसपछि फेरि सांसद भट्टराई बोल्न शुरू गरे पनि माओवादी केन्द्रका सांसदहरू उठेर विरोध गरिरहेपछि पुनः सभामुख घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिनुभयो। प्रमुख सचेतक पाण्डेले सांसद योगेश भट्टराईले उठाउनु भएको हिंसा शब्द संसदीय नभएको भन्दै नियमापत्ति गर्नुभयो। त्यसपछि सभामुख घिमिरेले हिंसा शब्द प्रयोगको विषयमा छानबिन गर्न संसद सचिवालयलाई निर्देशन दिनुभयो। यस विषयमा सांसदहरूबीच पक्ष र विपक्षमा विवाद भएको थियो। सभामुख घिमिरेले बैठक नियमअनुसार सुचारू गर्न सहयोग गर्न सांसदहरूलाई आग्रह गर्नुभएको थियो। यसअघि बैठकको आकस्मिक समयमा सभामुख देवराज घिमिरेले सांसदहरूलाई आकस्मिक समयमा तत्कालको विषय मात्रै उठाउन आग्रह गर्नुभयो। प्रतिनिधि सभाको बैठक शुरू भए लगत्तै सभामुख घिमिरेले सांसदहरूलाई नियमावलीको व्यवस्था गरे अनुसार विषय राख्न आग्रह गर्नुभयो। गृहमन्त्री रमेश लेखकले देशभरका छोटी भन्सार कार्यालयहरू सक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्ने बताउनु भएको छ। सिंहदरबार स्थित अर्थ मन्त्रालयमा आज बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा गृहमन्त्री लेखकले लक्ष्य अनुसार राजस्व उठाउन गृह मन्त्रालयले पूर्ण रूपमा काम गर्ने वचनबद्धता व्यक्त गर्नुभयो। उहाँले राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र द्वन्दमा बन्द भएका छोटी भन्सार कार्यालयहरू सञ्चालनका लागि जोड़ गर्नुभयो। गृहमन्त्री लेखकले जग्गा र भवन भएका छोटी भन्सार कार्यालय सञ्चालनमा ल्याउन चाँडै निर्णय गरिने तथा जनशक्ति पठाउन पहल गरिने बताउनुभयो। गृहमन्त्री लेखकले उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई गृह मन्त्रालयले गर्ने काममा कमी कमजोरी भए जुनसुकै बेला सुझाव दिन आग्रह गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले नेपाल टेलिभिजनको नयाँ च्यानल एनटीभी वर्ल्डको तयारी थाल्न निर्देशन दिनुभएको छ। मातृका आई सेन्टरको प्राविधिक सहयोगमा नेपाल टेलिभिजन कर्मचारी युनियनले सिंहदरबार स्थित टेलिभिजनको प्रांगणमा आयोजना गरेको आँखा शिविरको उद्घाटन समारोहमा बोल्नुहुँदै मन्त्री गुरूङले विश्व सामु नेपालको उपस्थिति र चिनारी थप बलियो बनाउन एनटीभी वर्ल्ड च्यानल आवश्यक रहेको भन्दै त्यसको तयारी थाल्न उच्च व्यवस्थापकलाई निर्देशन दिनुभएको हो। राज्य समस्यामा पर्दा सरकारले सञ्चालन गरेका निकायहरू रेडियो नेपाल र नेपाल टेलिभिजनको नै महत्वपूर्ण भूमिका रहने भन्दै राज्यका यी निकायले त्यस अनुसार नै आफ्नो भूमिका र दायरा विस्तार गर्न आवश्यक रहेको मन्त्री गुरूङले उल्लेख गर्नुभयो। एनटीभी वर्ल्ड सञ्चालन सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष चासो रहेको उल्लेख गर्दै मन्त्री गुरूङले सोही प्रकृतिका विश्वका अन्य च्यानलहरूको अध्ययन गर्दै एनटीभी वर्ल्ड सञ्चालनमा ढिला नगर्न आग्रह गर्नुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले एकीकृत उच्च शिक्षा विधेयक चाँडै ल्याउने बताउनु भएको छ। सिंहदरबार स्थित मन्त्रालयमा आज पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै उहाँले अन्य विधेयकलाई रोकेर भए पनि उच्च शिक्षा विधेयक ल्याउने उल्लेख गर्नुभयो। मन्त्री भट्टराईले विधेयकबारे सरोकारवाला कानून र अर्थ मन्त्रालयसँग छलफल गर्ने बताउनुभयो। उच्च शिक्षा विधेयक ल्याउन सके शिक्षामा सुधार ल्याउन सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो। मन्त्री भट्टराईले विद्यालय जस्तै विश्वविद्यालयलाई राज्य र समाजसँग जोड्नुपर्ने बताउनु विश्वविद्यालयलाई राजनीतिकरणबाट टाढा राख्न राजनीतिक नेतृत्वसँग छलफल गरेको मन्त्री भट्टराईले बताउनुभयो। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आज बस्ने भनिएको बैठक यही भदौ 16 गते बस्ने भनिएको छ। संघीय संसद बैठक नियमित भएकाले कार्य समितिको बैठक भदौ 16 गते दिउँसो 2 बजे बस्ने गरी तोकिएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको 18 केन्द्रीय पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ। वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्र प्रसाद पाण्डे हिजो नै सर्वसम्मतिले निर्वाचित हुनुभएको थियो। आज सार्वजनिक मत परिणाम अनुसार पार्टीको उपाध्यक्ष पद महिलातर्फ जयन्ती राई, उपाध्यक्ष मधेसी समुदायतर्फ धर्मनाथ शाह निर्वाचित हुनुभएको हो। उपाध्यक्ष खुल्लामा जगन्नाथ खतिवड़ा, डाक्टर गंगालाल तुलाधर, भानुभक्त जोशी र प्रकाश ज्वाला निर्वाचित हुनुभएको छ। त्यसै गरी उपमहासचिवमा राजेन्द्र कुमार राई, मेटमणि चौधरी, रामकुमार भट्टराई र गरिमा शाह निर्वाचित हुनुभएको पार्टीको निर्वाचन आयोगले जनाएको छ। पार्टीको सचिव पदमा समावेशीतर्फ बलदेव चौधरी र सचिव दलिततर्फ गणेश भिक, सचिव खुल्लामा शेरबहादुर गुरूङ, शेरबहादुर कुँवर, चन्द्रबहादुर साई, सोमप्रसाद पाण्डे, सावित्री भूषाल र श्रीनाथ बराल चयन हुनुभएको छ। पार्टीका 18 पदाधिकारी सहित 105 पोलिट ब्यूरो सदस्य छनौटका लागि गैराती मतदान भएको थियो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
विज्ञापनपछि अब बाँकी समाचार। प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा विदायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले प्रत्येक विधेयकको मस्यौदा गर्ने अधिकार कानून आयोगलाई दिने व्यवस्था कानूनी रूपमै गर्न आग्रह गर्नुभयो। पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा धनगढ़ीमा पार्टीको परामर्श बैठक शुरू भएको छ। पार्टीको सुदूरपश्चिम प्रदेश संयोजन समितिको आयोजनामा प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीको परामर्श बैठक शुरू भएको हो। माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज गिरिराज मणि पोखरेलको अध्यक्षतामा शुरू भएको बैठकलाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्नुहुने कार्यतालिका रहेको छ। रामेछापको दोरम्बा सैलुङ गाउँपालिका 3 लेखर्कमा पहिरोमा परि मृत्यु हुनेको संख्या 8 पुगेको छ। यही भदौ 9 गते बिहान गएको पहिरोमा परि 4 घर बगाउँदा हराइरहेका 10 मध्ये अहिलेसम्म 8 जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रदीप कुमार सिंहले बताउनुभयो। गत शनिबार राति परेको अविरल वर्षाका कारण सो गाउँपालिकाको ओडा नम्बर 3 लेखर्कमा पहिरोमा परेर 11 जना बेपत्ता भएका थिए। बेपत्ता मध्ये 1 जनाको जीवितै उद्धार गरिएको थियो। जुम्लाको पातारासी गाउँपालिका ओडा नम्बर 4 लुम स्थित जवा नदीको काठे पुलबाट मोटरसाइकल खस्दा चालक बेपत्ता भएका छन्। मोटरसाइकल चालक पातारासी गाउँपालिका वडा नम्बर 7 रिनी निवासी 28 वर्षीय हरिकृष्ण बुढा जवा नदीमा बेपत्ता भएका हुन्। आज बिहान 8 बजे लासी बजारबाट तल्फी जाने क्रममा लुमको काठे पुल क1 प 18-20 नम्बरको मोटरसाइकल जवा नदीमा खसेको थियो। मोटरसाइकलमा सवार पातारासी गाउँपालिका 4 रिनीका 27 वर्षीय जयबहादुर खड्काको भने सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी उमेश चन्दले जानकारी दिनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबु खैरेनी गाउँपालिका 2 ऐना पहरा स्थित मर्स्याङदी नदीमा गत शुक्रबार भएको बस दुर्घटनामा बेपत्ता भएका एकजना अझै फेला पर्न सकेका छैनन्। पोखराबाट काठमाडौँतर्फ आइरहेको भारतीय नम्बर प्लेटको बस मर्स्याङदीमा खस्दा बेपत्ता भएका 22 वर्षीय गोकर्णी सन्दीप सरोदे फेला नपरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। धवलागिरी हिमश्रृंखलाको मानापाथी हिमालबाट हिजो साँझ खसेको हिम पहिरोले पूर्ण रूपमा थुनिएको मुस्ताङको थासाङ गाउँपालिकामा रहेको बोक्सी खोला बग्न थालेको छ। मुस्ताङको थासाङ गाउँपालिका 2 स्थित मूल खर्कबाट बोक्सी खोला क्षेत्रमा हिउँ पहिरोले थुनिएको खोला करिब 13 घण्टापछि आज बिहानदेखि बग्न थालेको थासाङ 2 का वडाध्यक्ष गौतम शेरचन्दले जानकारी दिनुभयो। कैलाली स्थित चिसापानीको पुल हेर्न आउने पर्यटकको फोटो खिचेर स्थानीय युवाहरूले राम्रो आमदानी गर्न थालेका छन्। फोटो खिचेर दैनिक 2000-6000 आमदानी गर्ने उनीहरूले बताउँछन्। कैलालीबाट संवाददाता ईश्वर साउदको यो रिपोर्ट।
कैलालीको चिसापानीका युवाहरूले फोटो खिचेरै राम्रो आमदानी गरिरहेका छन्। विद्यालय तथा क्याम्पस पढ्ने युवाहरूले खाली समयमा फोटो खिचेर आमदानी गर्न थालेका हुन्। उनीहरूले चिसापानी पुल हेर्न आउने पर्यटकहरूको फोटो खिचेर दैनिक 2000 भन्दा माथि कमाउने गरेका छन्। चिसापानीका 16 वर्षीय ऋतिक बडवाल:
एभरेजमै भन्नुपर्दा हाम्रो दिनमा 2500 जति भइहाल्छ, बडीमै भने 5-6 हजार, कहिले काहीँ 6-7 हजार पनि पुग्छ। आफूलाई चाहिँ राम्रै फिल भइरहेको छ अहिलेसम्म।
ऋतिक बडवाल जस्तै दीपक विकले पनि खाली समयमा कर्णाली चिसापानीको पुलमा आउने पर्यटकहरूको फोटो खिच्न थालेको 1 वर्ष भयो।
कम्तीमा भनेको हाम्रो 1500 हुन्छ, धेरै भनेको चाहिँ 4-5 हजार त्यस्तै हो। घरमा दिनुपर्छ, खाली बस्नुभन्दा अब के गरौँ, आफ्नो ठाउँ उ गरौँ भन्ने कुराको हो।
17 वर्षीय अल्तम असली पनि बिहान क्याम्पस पढ्ने र दिउँसो चिसापानीको पुलमा आएका पर्यटकहरूको फोटो खिच्ने काम गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ, चिसापानीमा मैले नै फोटो खिच्न सुरु गरेको हो, अहिले सबैको कमाई राम्रै भइरहेको छ। फोटो खिचेर भएको आमदानीबाट उहाँ पनि सन्तुष्ट हुनुहुन्छ।
चिसापानीको फर्स्ट अब मै हो, पहिला घोडागढीको दाई हुनुहुन्थ्यो, यहाँ फोटो खिच्दा ती दाईसँगै सिकेको, दाईसँग सिक्दा सिक्दा मैले उनी किने क्यामेरा आफ्नो, पहिला सानो किनेको थिएँ, अहिले चाहिँ ठुलो किनेछु। कमाएरै किनेको, शनिबारको दिनमा हो कमाइ हुने, 5-6 हजार हुन्छ बढीमा, चाड पर्वको बेला हुन्छ, कम त अब 1500-2000 यस्तै यस्तै हुन्छ।
चिसापानीका रमेश मास्की मगर पनि विगत 1 वर्षदेखि चिसापानीको पुल हेर्न आएका पर्यटकहरूको फोटो खिच्ने काम गरिरहनु भएको छ। काठमाडौँ गएर 6 महिना फोटोग्राफर सिकेका मगरले अहिले आफ्नै ठाउँमा आएर राम्रो आमदानी गरिरहनु भएको छ। उहाँ भन्नुहुन्छ, खाडी मुलुकमा कमाउने पैसा आफ्नै ठाउँमा यसरी कमाउन पाउँदा आफू सन्तुष्ट रहेको छु।
सिजन अनुसार पनि हुन्छ, शुक्रबार शनिबार चाहिँ अलिक बेसी मान्छे चल्ने भए, त्यति बेला त भयो भने एकजनाले 4-5 हजारै कमाउँछ। बिदाको बेला जब स्कुल लागेको बेला हुन्छ, अफिस टाइम हुन्छ, त्यति बेला चाहिँ अरू दिनहरूमा चाहिँ अब त्यही 1500-2000 मिनिमम भइहाल्छ। खुसी नै हो आफ्नै ठाउँमा गर्न पाउँदा, घरदेखि खर्च माग्नु परेको छैन।
चिसापानी पुलमा अहिले 17-18 जनाले फोटो खिच्ने काम गरिरहेका छन्। बिदाको दिन तथा शनिबार र दशैं तिहारको समयमा उनीहरूलाई भ्याइ नभ्याइ हुने गरेको छ, तर अन्य समयमा पनि खाली भने बस्नु नपरेको उनीहरू बताउँछन्। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
कैलालीमा फोटो खिचेर राम्रो आमदानी सम्बन्धी यो रिपोर्टपछि अब अन्तर्राष्ट्रिय प्रसंग। जापानमा आँधी र भारी वर्षासँगै गएको पहिरोमा परि एउटै परिवारका 4 जना बेपत्ता भएका छन्। भारी वर्षाले गैराती आइची प्रान्तको गामा गोरी शहरमा रहेको घर बगाउँदा उनीहरू बेपत्ता भएका अधिकारीहरूले बताएका छन्। बेपत्ता 4 जनाको खोजी कार्य जारी रहेको गामा गोरीका एक अधिकारीले जानकारी दिएका छन्। इजरायली सेनाले कब्जा गरेको वेस्ट ब्याङ्कको उत्तरी क्षेत्र आक्रमण गर्दा कम्तीमा 11 प्यालेस्टिनीको मृत्यु भएको छ। अलफारा शरणार्थी शिविरमा भएको हवाई हमलामा 5 र जेनिलमा ड्रोन आक्रमण र सशस्त्र झडपमा 6 जनाको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले बताएका छन्। इजरायली सुरक्षा बलले कम्तीमा 4 प्यालेस्टिनी शहरहरू जेनिन र तुलकर्म, नाब्लस र टुबासलाई एकै समयमा लक्षित गरेर आतंकवादलाई विफल पार्न एक प्रति आतंकवाद अभियान गरिरहेका अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। र अमेरिकी न्याय विभागका विशेष वकिल ज्याक स्मिथले सन् 2020 अमेरिकी राष्ट्रपति निर्वाचनमा हस्तक्षेप गर्ने प्रयास गरेको आरोपमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरूद्ध पुनः महाभियोगको लागि अपील गर्नुभएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। एकीकृत उच्च शिक्षा विधेयक चाँडै ल्याउने शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको भनाए। रामेछापको दोरम्बा सैलुङ गाउँपालिका तीनले खर्कमा पहिरोमा परि मृत्यु हुनेको संख्या 8 पुग्यो। जापानमा पहिरोमा परि 4 जना बेपत्ता, बेपत्ताको खोजी कार्य जारी। र इजरायली सेनाले गरेको आक्रमणमा परि गाजाको अल्फारा शरणार्थी शिविरमा 11 जनाको मृत्यु। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।